नूर वाली नूर वाली नूर वाली किताब कुरान मेरा नूर वाली किताब कुरान मेरा नूर वाली किताब।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन अम्मा बाद फअऊदु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह
सल्लल्लाहु अलैहि वसल्लम
या रसूलल्लाह व अला आलिका व असहाबिका या हबीबल्लाह अस्सलातु वस्सलामु अलैका या नबीअल्लाह
अस्सलातु वस्सलामु अलैका या नबीअल्लाह
وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله।
किड्स मद्दी चैनल के नाजरीन और प्यारे प्यारे बच्चों, हमारा बड़ा खूबसूरत प्रोग्राम है जिसका नाम है नूर वाली किताब। नूर वाली किताब से मुराद कायनात में पाई जाने वाली वो किताब है जो तमाम किताबों की सरदार है। आपके जहन में कौन सी किताब आ रही है? कुरान मजीद बुरहान रशीद। सुभान अल्लाह, सब बच्चों को मालूम है कि नबी करीम रऊफुर रहीम जो सारे नबियों में सबसे आखिरी नबी हैं, सारे नबियों के सरदार हैं, उनके सीने पर जो कुरान नाजिल हुआ, जो किताब नाजिल हुई, वो नूर वाली किताब है, जिसकी वजह से रब तबारक व ताला कई लोगों को हिदायत अता फरमाता है और मुसलमानों को इसकी कई बरकत हासिल होती हैं। तो किड्स मदी चल के नाज़रीन और प्यारे प्यारे बच्चों, हम अपने इस प्रोग्राम में कुरान मजीद से मुतालिक बहुत सी मालूमात हासिल करने की कोशिश करेंगे। मुख्तलिफ सेगमेंट्स होंगे, कुरान मजीद की तिलावत भी होगी, तजवीद के कवायद के हवाले से भी हमारी गुफ्तगू रहेगी और इस प्रोग्राम के इख्तिताम पर आखिरी सेगमेंट में हम बच्चों के साथ कुछ एक्टिविटी करेंगे, कुछ मुकाबले का सिलसिला होगा और उसका ताल्लुक भी कुरानी मालूमात से होगा। तो अपने इस प्रोग्राम की इब्तिदा करते हुए हम नबी करीम रऊफुर रहीम सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम की ज़ाते अक़दस पर दुरूद पाक पढ़ने की एक फजीलत सुनते हैं। प्यारे बच्चों, दुरूद पाक पढ़ना ये अजीम इबादत है, नेक काम है और ये ऐसा काम है कि हर वक्त करने की इजाज़त है। यानी बंदा बावजू हो तब भी दुरूद पाक पढ़ सकता है, अगर बेवजू है तो उस हालत में भी दुरूद पाक पढ़ सकता है, लेकिन अदब यह है कि बंदा वुज़ू करके नबी करीम अलैहिस्सलाम का तसव्वुर बांधकर हो सके तो मदीने शरीफ की तरफ रुख करके दुरूद पाक पढ़ेगा तो इंशाअल्लाह इसकी ज़्यादा बरकतें जाहिर होंगी। तो एक फजीलत आपके सामने बयान करता हूँ। चुनाचे अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया कि तुम अपनी मजलिसों को, अपनी बैठकों को, अपनी गैदरिंग को मुझ पर दुरूद पाक पढ़ कर आरास्ता करो, डेकोरेट करो, गोया कि उसको रूहानी तौर पर सजाओ। क्यों? फरमाया कि नबी करीम अलैहिस्सलाम इरशाद फरमाते हैं कि तुम अपनी मजलिसों को, अपनी गैदरिंग को दुरूद पाक मुझ पर पढ़कर आरास्ता करो, क्योंकि तुम्हारा मुझ पर दुरूद पाक पढ़ना क़यामत के दिन तुम्हारे लिए नूर होगा। तो हमारे नूर वाले नबी हैं कि इनके सीने पर जो किताब उतरी वो भी नूर वाली किताब है और इन पर दुरूद पाक पढ़ना भी नूर के हासिल करने का सबब और जरिया है। तो नियत करें किड्स मदनी चैनल के नाज़रीन और प्यारे प्यारे बच्चों कि हम कसरत के साथ नबी करीम अलैहिस्सलाम की ज़ात अक़दस पर दुरूद पढ़ेंगे। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। किड्स मदनी चैनल के नाज़रीन और प्यारे प्यारे बच्चों, अब हम अपने इस प्रोग्राम नूर वाली किताब के पहले सेगमेंट की तरफ बढ़ेंगे जिसमें हम इब्तिदाअन कुरान मजीद की चंद आयात सुनेंगे। हमारे साथ नन्ने मुन्ने कारी साहब मौजूद हैं, इंशाल्लाह ये कुरान मजीद की चंद आयात की तिलावत करेंगे और उसके बाद हम उन आयात से मुतालिक तजवीद की कुछ मालूमात हासिल करेंगे। यानी तजवीद से मुराद बच्चों वो इल्म है कि जिसमें कुरान मजीद को दुरुस्त अंदाज में पढ़ने का तरीका बयान किया जाता है। ये वो उसूल, वो बातें, वो गोया के फार्मूले, वो कवायद के जिनको समझ कर, जिनका इम्प्लीमेंट करके हम कुरान मजीद को दुरुस्त तलफ़ुज के साथ, दुरुस्त अदायगी के साथ पढ़ सकते हैं। और ये मुसलमानों पर ज़रूरी भी है, ये फ़र्ज है कि हम कुरान मजीद को दुरुस्त अंदाज में, दुरुस्त मखारिज के साथ पढ़ें। तो अल्लाह तबारक व ताला में इल्म दीन हासिल करने, कुरान मजीद की मालूमात हासिल करने की तौफीक अता फरमाए। तो बढ़ते हैं अपने पहले सेगमेंट की तरफ जिसका नाम है तजवीद क्लास। जी किड्स मदनी चैनल के नाज़रीन और प्यारे प्यारे बच्चों, हमारे साथ नन्हे मुन्ने कारी मौजूद हैं, दुआ नत्तारी, इंशाल्लाह ये कुरान मजीद की तिलावत करेंगे। जी शुरू कीजिए।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم بطش ربك لشديد إنه هو يبدئ ويعيد وهو الغفور الودود ذو العرش المجيد فعال لما يريد هل أتاك حديث الجنود فرعون وثمود بل الذين كفروا في تكذيب والله من ورائهم محيط بل هو قرآن مجيد في لوح محفوظ صدق الله العظيم.
سبحان اللہ. ہمارے دعان اتاری بھائی نے بڑے خوبصورت انداز میں قرآن مجید کی چند آیات کی تلاوت کی ہے. پیارے بچوں, ان آیات سے متعلق ہم تجوید کی کچھ باتیں سنتے ہیں. دیکھیں, قرآن مجید میں ہم مختلف مقامات پر دیکھتے ہیں, جیسے کہ اسی قرآن مجید کی ان آیات میں آپ دیکھیں, آپ کو ایک علامت نظر آ رہی ہے جو دو دو اعراب کے ساتھ مل کر بنی ہے, جیسے کہ زبر زیر پیش. زبر حرف کے اوپر ہوتا ہے, زیر حرف کے نیچے ہوتا ہے, اور پیش بھی حرف کے اوپر ہوتا ہے, الٹا واؤ بنا ہوا ہوتا ہے. دیکھا آپ نے, تو اوپر جو حرکت ہوتی ہے اسے کیا کہتے ہیں؟ زبر. اور جو نیچے حرکت ہوتی ہے اسے کیا کہتے ہیں؟ زیر. اور حرف کے اوپر جو الٹا واؤ سا بنا ہوا ہوتا ہے اسے کیا کہتے ہیں؟ پیش. زبر, زیر اور پیش. زبر, زیر اور پیش کو ہم علم تجوید میں حرکات کہتے ہیں. کیا کہتے ہیں بچوں؟
حرکات.
اس کے ساتھ ایک اور اعراب کی قسم ہوتی ہے کہ اسی زبر, زیر اور پیش کو ڈبل کر دیا جائے. یعنی ایک زبر ہے تو کتنے کر دیے جائیں؟ دو زبر. ایک زیر ہے تو اس کو کتنے زیر کر دیے جائیں؟ ایک پیش ہے تو اس کو کتنے کر دیے جائیں؟ جیسے قرآن مجید کی اس آیت مبارکہ میں آپ دیکھیں, ان بطش ربک لشدید. آپ دیکھیں لشدید میں آخری حرف میں دال پر آپ کو کیا نظر آ رہا ہے؟ دو پیش نظر آ رہے ہیں. اسی طرح ہم آگے چلتے ہیں, آیت نمبر 16, فعال لما یرید. اب دیکھیں فعال, لام کے اوپر آپ کو کیا نظر آ رہا ہے؟ دو پیش نظر آ رہے ہیں. تو ذہن میں ایک سوال پیدا ہوتا ہے کہ زیر, زبر, پیش کو تو حرکات کہتے ہیں, تو اگر دو زبر آ جائیں, دو زیر یا دو پیش آ جائیں تو اس کا نام کیا ہوتا ہے؟ تو آپ میں سے کوئی بتائے گا؟ ماشاءاللہ سب کو پتا ہے. تو مل کے کہتے ہیں دو زبر, دو زیر اور دو پیش کو. جی, کڈز مدی چل کے ناظرین اور پیارے پیارے بچوں, دو زبر, دو زیر اور دو پیش کو اچھا تنوین کہتے ہیں. اب اگلا سوال بھی آپ سے میں پوچھ لیتا ہوں, ہو سکتا ہے آپ کو آتا ہو کہ جس حرف پر, جس الفابیٹ پر یہ تنوین ہو, یعنی دو زبر ہو, دو زیر ہو, خواہ دو پیش ہو, اس حرف کا کیا نام ہے؟ ارے ماشاءاللہ, چند بچوں کو پتا ہے, سب کو نہیں پتا. آپ بتائیں گے, پہلے اپنا نام بتائیں گے, آپ کون ہیں؟
محمد حسن.
آپ بتائیں کہ جس حرف پر دو زبر, دو زیر یا دو پیش ہو, اس حرف کو کیا کہتے ہیں؟
تنوین.
تنوین تو دو زبر, دو زیر, دو پیش کو کہتے ہیں. چلے آپ بتائیں گے, اپنا نام بھی بتائیں گے پھر جواب دیں گے.
محمد مامون اتاری.
ماشاءاللہ, جی جواب دیں گے.
جس حرف پر تنوین ہو اسے منون کہتے ہیں.
منون کہتے ہیں. ان کا جواب
درست ہے.
منون, منون کا مطلب وہ حرف جس کو تنوین دی گئی. جس حرف پر تنوین ہو بچوں سے کیا کہتے ہیں؟
منون.
منون. تنوین سے متعلق ایک اور آخری بات ہم کر کے پھر انشاءاللہ اگلے سیگمنٹ کی طرف بڑھیں گے. بچوں, آپ جب تنوین والے حرف کو ادا کرتے ہیں تو آپ جب اس کی آواز نکالتے ہیں تو اس میں نون کی آواز, نون کا ساؤنڈ پیدا ہوتا ہے. جیسے کہ آپ یہ دیکھیں لشدید. اب دیکھیں آخر میں دال دو پیش حروف, اگر آپ دیکھیں تو دکھنے میں آپ کو صرف دال نظر آ رہا ہے, لیکن جب اس کی ادائیگی کر رہے ہیں, آپ تنوین کی ادائیگی کر رہے ہیں, تو آواز کون سی پیدا ہو رہی ہے؟
نون
کی. اسی طرح فعال, دیکھیں ملا کر پڑھیں گے تو پھر وہ یرملون کا قاعدہ لگ جائے گا, فعال لما یرید. لیکن صرف فعال ان کا اگر ہم ہجے کریں گے تو کیا بنے گا؟ فعالن. یہاں بھی دیکھیں آخر میں لام ہے لیکن آواز کس کی پیدا ہو رہی ہے؟ تو ایسا کیوں ہے؟ تو اصل بات یہ ہے کہ جو تنوین ہوتا ہے یعنی دو زبر دو زیر دو پیش, یہ اصل میں حقیقت میں نون ساکن ہوتا ہے. کیا ہوتا ہے؟ جو اس تنوین کے پیچھے گویا کہ چھپا ہوا ہوتا ہے, ہڈن ہوتا ہے, ہمیں ظاہری آنکھوں سے نظر نہیں آتا. کڈز مت چل کے ناظرین, یہ دو زبر دو زیر دو پیش جس کو ہم تنوین کا نام دیتے ہیں, اس دو زبر دو زیر دو پیش کے پیچھے کیا چھپا ہوتا ہے؟ نون سے. یہ نون ساکن ہی اصل میں تنوین ہوتا ہے, اگرچہ یہ نظر نہیں آتا لیکن جب ہم تنوین کی ادائیگی کرتے ہیں, اس کا تلفظ کرتے ہیں, تو اس نون کی آواز پیدا ہوتی ہے. کڈز مدنی چل کے ناظرین, جس حرف پر دو زبر دو زیر یا دو پیش یعنی کہ تنوین ہو, جو حرف منون ہو, اس کو پڑھنے کا طریقہ یہ ہے کہ اس حرف کو پڑھتے ہوئے اس کی ادائیگی کے وقت نہ آواز کو جھٹکا دیں گے اور نہ ہی کھینچ کر پڑھیں گے, بلکہ جس طرح حرکات کو بغیر کھینچے بغیر جھٹکا دیے معروف پڑھتے ہیں, نارمل پڑھتے ہیں, تنوین کو پڑھنے کا بھی یہی طریقہ ہے. اللہ تبارک و تعالیٰ ہمیں تجوید کے ساتھ درست مخارج کے ساتھ قرآن مجید کی تلاوت کرنے اور اس کی برکتیں پانے کی توفیق عطا فرمائے. تو کڈز مدنی چل کے ناظرین, اسی کے ساتھ ہمارا یہ سیگمنٹ اپنے اختتام کو پہنچا. اب ہم اپنے اس پروگرام نور والی کتاب کے دوسرے بڑے خوبصورت سیگمنٹ کی طرف بڑھیں گے, جس میں قرآن مجید کی کسی آیت یا کسی سورت کا تعارف یا اس کی کوئی فضیلت اور برکت بیان کی جاتی ہے. تو دیکھتے ہیں آج کے ہمارے پروگرام میں کون سی سورت ہے جس کی برکت کا ہم ذکر سنیں گے. پیارے پیارے بچوں, ہمارے اس پروگرام کے دوسرے سیگمنٹ کا نام ہے سورت اور آیت کے فضائل.
قرآن میرا نور والی کتاب.
جی پیارے پیارے بچوں اور کڈز مدنی چل کے ناظرین, اس سیگمنٹ میں آج ہم جس سورہ مبارکہ کی فضیلت سننے جا رہے ہیں, اس سورت کا نام ہے سورہ مؤمن. کیا نام ہے؟
سورہ مؤمن.
اچھا بچوں, قرآن مجید میں دو سورتیں ہیں. ایک سورت کا نام ہے سورہ مؤمنون. کیا نام ہے؟
سورہ مؤمنون.
اور ایک سورت ہے جس کا نام ہے سورہ مؤمن. جی تو سورہ مؤمن کی آج ہم فضیلت جانیں گے. اس سورہ مبارکہ میں کئی آیتیں ہیں لیکن اس سورت کی بچوں جو ابتدائی تین آیتیں ہیں یہ بڑی بابرکت ہیں. ویسے تو پورا قرآن برکت والا ہے لیکن حدیث پاک میں سورہ مؤمن کی ابتدائی تین آیات کی ایک فضیلت بیان کی گئی ہے. وہ فضیلت کیا ہے؟ چنانچہ سنن ترمذی, حدیث پاک کی بڑی شاندار کتاب ہے, سنن ترمذی میں یہ حدیث پاک موجود ہے. جنتی صحابی حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ اللہ پاک کے آخری نبی صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا, جس شخص نے صبح اٹھ کر سورہ مؤمن کی آیت نمبر ایک حامیم سے لے کر آیت نمبر تین کے آخر تک یعنی الیہ المصیر تک پڑھا اور آیت الکرسی پڑھی, یعنی سورہ مؤمن کی ابتدائی تین آیتیں پڑھی اور اس کے ساتھ آیت الکرسی پڑھی, تو اب اس کی برکت کیا ہے؟ نبی کریم علیہ الصلوۃ والسلام فرماتے ہیں, تو ان آیات کی برکت سے صبح سے شام تک اس شخص کی حفاظت کی جائے گی.
سبحان اللہ.
بچوں یہ تو حدیث پاک میں بیان ہوا کہ صبح پڑھیں گے تو شام تک حفاظت رہے گی. اگر کوئی شام کو پڑھے تو پیارے آقا علیہ الصلوۃ والسلام فرماتے ہیں, جس نے انہیں شام میں پڑھا یعنی سورہ مؤمن کی ابتدائی تین آیتیں اور آیت الکرسی کو شام میں پڑھ لیا, تو انشاء اللہ عز و جل ان کی برکت سے صبح تک اس کی حفاظت کی جائے گی.
سبحان اللہ.
تو جو بچے حافظ قرآن ان کے لیے تو مسئلہ ہی نہیں ہے کہ سورہ مؤمن کی ابتدائی تین آیتیں پڑھنی ہیں اور پھر آیت الکرسی پڑھنی ہے, یہ گویا کہ ایک وظیفہ ہے, قرآنی وظیفہ ہے جو حدیث سے ثابت ہے, انشاءاللہ اس کی برکتیں ملیں گی. اور جو پیارے بچے حافظ قرآن نہیں ہیں, ابھی تک انہوں نے قرآن حفظ نہیں کیا, تو وہ چاہیں تو سورہ مؤمن کی ابتدائی تین آیتیں, مختصر سی آیتیں ہیں, وہ یاد کر لیں, زبانی یاد کر لیں اور روز روز پڑھتے رہیں گے تو انشاءاللہ یہ پکی یاد ہو جائیں گی.
سبحان اللہ.
تو ہم نیت کرتے ہیں کہ انشاءاللہ نبی پاک علیہ الصلوۃ والسلام کے بتائے ہوئے اس طریقے کے مطابق اپنی حفاظت کا یہ وظیفہ کریں گے.
سبحان اللہ.
پیارے بچوں یہاں سے یہ بھی پتہ چلا کہ قرآن مجید جہاں ہدایت کے لیے نازل ہوئی, جہاں قرآن مجید سے ہدایت حاصل ہوتی ہے, درست راستے کی پہچان حاصل ہوتی ہے, حق اور باطل میں فرق واضح ہوتا ہے, کفر اور ایمان کا فرق واضح ہوتا ہے, وہیں پر یہ کتاب مسلمانوں کو مومنوں کو اپنی برکتوں سے بھی نوازتی ہے.
سبحان اللہ.
تو تو کڈز مدی چل کے ناظرین اور پیارے پیارے بچوں، ہمیں قرآن مجید برہان رشید سے، نور والی کتاب سے اپنا تعلق مضبوطی کے ساتھ جوڑنا ہے. اللہ تبارک و تعالی ہمیں قرآن کی کثرت سے تلاوت کرنے کی توفیق عطا فرمائے. جی کڈز مدی چل کے ناظرین اور پیارے پیارے بچوں، اب ہم اپنے اس پروگرام نور والی کتاب کے تیسرے سیگمنٹ کی طرف بڑھیں گے، جس میں قرآن مجید میں موجود مختلف اشیاء میں سے کسی چیز کے بارے میں ہم انفارمیشن لیں گے. تو آج اپنے اس پروگرام کے سیگمنٹ کی طرف بڑھتے ہیں، جس کا نام ہے ہمارا قرآن.
قرآن میرا نور والی کتاب.
پیارے بچوں اور کڈز مدنی چل کے ناظرین، سیگمنٹ ہے ہمارا قرآن، اور میں ہوں قطمیر رضا. اور آج ہم اس سیگمنٹ میں قرآن پاک میں موجود چیزوں کے بارے میں بات کرتے ہیں. آج ہم اس سیگمنٹ میں ایک ایسے جانور کے بارے میں سنیں گے جس کا ذکر قرآن پاک میں بھی موجود ہے. اور بچوں، وہ جانور ہے بکری. بکری اللہ پاک کی ایک خوبصورت تخلیق یعنی کریشن ہے. بچوں، بکری ان جانوروں میں سے ہے جن کو ہمارے پیارے آقا صلی اللہ علیہ وسلم کی خاص برکتیں نصیب ہوئی ہیں. ایک حدیث پاک میں ہے، اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، بکری کی عزت کرو اور اس سے مٹی جھاڑو، کیونکہ وہ جنتی جانور ہے. اور پیارے بچوں، نبی پاک صلی اللہ علیہ وآلہ وسلم بکری کے دست اور شانے کا گوشت پسند فرماتے تھے. پیارے بچوں، بکری سے دودھ حاصل ہونے کے ساتھ ساتھ دوسرے فائدے بھی حاصل ہوتے ہیں، جسے وول یعنی کھال، یعنی کھال سے بھی ہماری ڈیلی یوز کی بھی ڈفرینٹ چیزیں، لیدر جیکٹس اور کیپس وغیرہ بھی بنائی جا سکتی ہیں. ہم ان بکریوں کو ایزیلی ہینڈل کر سکتے ہیں. یہ بالکل بھی مارنے والا جانور نہیں، بلکہ آپ سے پیار کرنے والا، آپ کے ساتھ رہنے والا اور آپ کے مطابق چلنے والا جانور ہے. اور ہاں، بکری پالنے سے سکون نصیب ہوتا ہے. پیارے بچوں، ہمارے پیارے آقا صلی اللہ علیہ وسلم کے پاس جو جانور تھے، آپ نے ان کے نام بھی رکھے ہوئے تھے. ایسے ہی آپ صلی اللہ علیہ وسلم جس بکری کا دودھ نوش فرماتے یعنی پیتے تھے، اس بکری کا نام آئینہ تھا. پیارے بچوں، آئیے میں آپ کو وہ آیت سناتا ہوں جس میں بکری کا بھی ذکر ہے. اللہ پاک ارشاد فرماتا ہے، ثمانیت ازواج من الضأن اثنین ومن المعز اثنین. ترجمہ کنزل عرفان، اللہ نے 8 نر و مادہ جوڑے پیدا کیے، ایک جوڑا بھیڑ سے اور ایک جوڑا بکری سے. پیارے بچوں، آج ہم نے بکری کے بارے میں سنا جس کا ذکر قرآن پاک میں بھی موجود ہے. آئیے اب ہم چلتے ہیں اپنے اگلے سیگمنٹ کی طرف.
جی کڈز مدی چل کے ناظرین اور پیارے پیارے بچوں، آج کے سیگمنٹ میں ہم نے جس جانور کے بارے میں سنا ہے وہ بکری ہے. پیارے بچوں، بکری جس کو حدیث پاک میں جنتی جانور کہا گیا ہے. کیا کہا گیا ہے؟
جنتی جانور.
اور ویسے تو ہمارا دین اسلام یہی تعلیمات دیتا ہے کہ انسانوں کے ساتھ ساتھ جانوروں پر بھی ہمیں ظلم نہیں کرنا، ان پر بھی شفقت کرنی ہے. لیکن بالخصوص ان جانوروں میں بھی بکری وہ برکت والا جانور ہے کہ جس کو جنتی جانور کہا گیا، اور جس کی رسپیکٹ کرنے، جس کی عزت کرنے، جس کے جسم سے مٹی جھاڑنے کا درس دیا گیا ہے. تو اللہ تعالیٰ ہمیں جانوروں کے ساتھ بھی شفقت والا معاملہ کرنے کی توفیق عطا فرمائے. بچوں، ہم کسی انسان کو خدا نخواستہ کوئی تکلیف پہنچاتے ہیں، ظلم کرتے ہیں، کرنا نہیں چاہیے، لیکن اگر کرتے ہیں تو اس کے منہ میں زبان ہے، وہ بولے گا، چلائے گا، کسی کو مدد کے لیے پکارے گا، یا وہ اپنا دفاع کرنے کے لیے خود ہاتھ پاؤں مارے گا. لیکن یہ جو جانور ہوتے ہیں، یہ بے زبان ہوتے ہیں، یہ کسی سے بظاہر شکایت کر سکتے نہیں، یہ رب کی بارگاہ میں ہی پھر عرض کرتے ہیں. تو رب تبارک و تعالی ہمیں جانوروں پر بھی شفقت کرنے کی توفیق عطا فرمائے. دین اسلام نے جہاں انسانوں پر ظلم کرنے کا منع کیا ہے، وہیں پر جانوروں پر ظلم کرنے کی بھی ممانعت کی ہے. ہم اپنے اس پروگرام نور والی کتاب کے اب لاسٹ سیگمنٹ کی طرف بڑھیں گے، جس میں بچوں کے ساتھ کچھ ایکٹیویٹی ہوگی، ان سے کچھ سوالات کیے جائیں گے، کوشچن کیے جائیں گے، اور سامنے بورڈ پر موجود یہ جواب آویزہ کریں گے. ان کے سامنے ایک باسکٹ ہوگی، اس میں جواب موجود ہوگا. اب جب سوال کیا جائے گا تو آپ نے اس باسکٹ میں سے، اس ٹوکری میں سے درست جواب ڈھونڈ کر بورڈ پر لگانا ہے. ٹھیک ہے، تو دیکھتے ہیں کہ درست جواب کون دیتا ہے. 6 سوالات ہوں گے اور 2 ٹیمیں بنیں گی اور 2 بچے سامنے آئیں گے. تو اس طرف سے کون آ رہا ہے؟ ماشاءاللہ سارے آنے کے لیے تیار ہیں، آپ آ جائیں گے. آپ کا نام کیا ہے؟
محمد مامون.
ماشاءاللہ. جی ادھر سے کون آنا چاہے گا؟ اچھا ماشاءاللہ، آپ آ جائیے. آپ کا نام؟
محمد ابراہیم.
جی تو ابراہیم بھائی اور مامون بھائی کے درمیان یہ مقابلہ ہونے جا رہا ہے. چلیں آئیں بورڈ کی طرف. आप लोगों से 6 सवाल होंगे, आपने सुनना है सवाल और उसका जवाब सोचना है, उसके बाद उस टोकरी से उस जवाब वाला कार्ड आपने उठाकर बोर्ड पर लगाना है। और ये सारी एक्टिविटी के दौरान आपने दूसरे के बोर्ड को नहीं देखना, चीटिंग नहीं करनी। जी, आप दोनों से सवाल ये है जो आपने तलाश करना है कि प्यारे आका सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम की अम्मी जान वालिदा का नाम मुबारक क्या है। जी, ये सवाल नंबर 1 है, जहां बोर्ड पर नंबर 1 लिखा है आपने जवाब की पर्ची वहां लगानी है। चलें, दोनों ने जवाब दे दिया है। दूसरा सवाल है, तेल लगाने से पहले क्या पढ़ना चाहिए। सवाल नंबर 2 क्या है, तेल लगाने से पहले क्या पढ़ना चाहिए। चले जनाब, सोचे समझे बगैर या सोचकर इन्होंने फौरन से जवाब दे दिया है। जी, तीसरा सवाल यह है कि खाना काबा में जो जन्नती पत्थर लगा हुआ है उसका नाम बताएं। खाना काबा में एक मुबारक पत्थर है, जन्नती पत्थर है, उसका जो नाम है उसकी पर्ची ढूंढ के लगानी है। माशाल्लाह, दोनों तरफ मुकाबला कांटे का है, माशाल्लाह। जी, चौथा सवाल आपसे ये है कि नामाए आमाल लिखने वाले फरिश्तों का नाम क्या है। जो फरिश्ते लोगों के आमाल लिखते हैं उनको क्या कहते हैं। अरे माशाल्लाह। चलें, पांचवा सवाल, सेकंड लास्ट, क़यामत के दिन सबसे पहले कौन से नबी अलैहिस्सलाम लोगों की शफ़ात फरमाएंगे। बड़ा आसान सवाल है और बच्चे बच्चे को मालूम होता है, माशाल्लाह। इस सेगमेंट का और इस प्रोग्राम का आखिरी सवाल आपसे ये है कि सूरह इखलास कौन से लफ्ज़ से शुरू होती है, वो लफ्ज़ ढूंढना है, माशाल्लाह। जी, तो अब चेक करते हैं कि इन्होंने किस अंदाज में जवाब दिए हैं। तो पहले सवाल का जवाब था हजरत बीबी आमिना, माशाल्लाह, सुभान अल्लाह, इन्होंने जवाब
दुरुस्त दिया है।
जिक्रुल्लाह की नियत से क्या कहेंगे,
सुभान अल्लाह।
वहां देखते हैं माशाल्लाह, वहां क्या जवाब है हजरत बीबी आमिना रदी अल्लाह तआला अन्हा। दूसरे सवाल का जवाब है बिस्मिल्लाह शरीफ, माशाल्लाह, यहां भी जवाब दुरुस्त, वहां भी जवाब दुरुस्त है। तीसरे सवाल का जवाब कि खाने काबा में जो जन्नती पत्थर है उसका नाम हजरे अस्वद है, यहां भी जवाब दुरुस्त और यहां भी जवाब दुरुस्त है। हजरे
अस्वद,
बच्चों अरबी जबान में पत्थर को हजर कहते हैं और अस्वद का मतलब होता है काला, तो बजायर उसका रंग काला है तो इसलिए उसे क्या कहते हैं, हजरे अस्वद, काला पत्थर। जी, चौथे सवाल का जवाब था यानी वो फरिश्ते के जो लोगों के नामाए आमाल लिखते हैं उन्हें किरामन कातिबीन कहा गया, कुरान मजीद में उनको किरामन कातिबीन कहा गया, यहां भी जवाब दुरुस्त है और वहां भी जवाब
दुरुस्त है,
माशाल्लाह, कोई गलती नहीं हो रही। पांचवा सवाल यह था कि कयामत के दिन सबसे पहले कौन से नबी शफात करेंगे, तो मुसलमानों का बच्चा बच्चा जानता है कि सबसे पहले शफात कौन करेंगे,
मोहम्मद
सल्लल्लाहु अलैहि वसल्लम। दोनों तरफ जवाब दुरुस्त है। सूरह इखलास बड़ी मुबारक और प्यारी कुरान मजीद की सूरत है, इसकी इब्तिदा जिस लफ्ज़ से होती है वो लफ्ज़ कुल है, यहाँ भी कुल है और यहाँ भी
कुल है,
माशाल्लाह, तो कोई गलती नहीं हुई और हमारी दोनों टीमें और दोनों मुन्ने कामयाब हो गए हैं और मुकाबले में आगे बढ़ गए हैं। तो किड्स मदी चल के नाज़रीन, प्यारे प्यारे बच्चों, इसी के साथ हमारा ये सेगमेंट और ये प्रोग्राम भी अपने इख्तिताम को पहुँचा। इंशाल्लाह आइंदा एपिसोड में कुरान मजीद बुरहान रशीद यानी कि नूर वाली किताब से मुतालिक मजीद इंफॉर्मेशन लेकर प्यारे प्यारे सेगमेंट लेकर हाजिर होंगे। किड्स मदनी चैनल,
हमारा मदनी चैनल,
नूर वाली, नूर वाली, नूर वाली किताब, कुरान मेरा नूर वाली किताब, कुरान नूर।